اعوذ باللہ من الشیطان اللین الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی الرسول السخلین، محبوب رب المشرقین المغربین، جد الحسن والحسین ابو القاسم محمد، اللہم صلی اللہ علیہ وسلم وعلی اہل بیتہ طیبین الطاہرین المعصومین المظلومین، بسم اللہ الرحمن الرحیم، ان دینا عند اللہ الاسلام، صلوات پڑھے محمد اللہ علیہ وسلم. عزادارہ نے امام گلستان ہند کی 7th مجلس ہے، یہ ہسٹری آف ہولی پلیسز، وہ ہولی پلیسز کہ جس کو ہم ویری فریکوینٹلی وزٹ کرتے اور اللہ ہم کو بار بار زیارت نصیب کرے انشاءاللہ. جو ان لوگوں کی یہ ہولی پلیسز ہیں کہ جو ہمارے امام تھے اور جنہوں کی زندگی اسلام پہ کو سیف کرنے کے لیے گزر گئی، جو سب شہید ہوئے، اور یہ وہ جگہیں کہ جن کے لیے حکم ہے کہ اگر ان کی زیارت کو جاؤ تو جہاں ڈیسٹینی بدلتی ہے، جہاں تقدیریں بدلتی ہیں، یہ وہ جگہ ہے. مسلسل ذکر ابھی کاظمین ہی کا ہے، آج کاظمین میں 7th امام ہی کا ذکر ہوگا اور کل انشاءاللہ 9th امام، امام محمد تقی جواد علیہ السلام کا ہوگا. اس لیے کہ کاظمین میں 2 امام ہیں اور کل کے بعد پھر 2 مجلسیں ہیں، تو اس میں میں سامرہ میں جو ہمارے 10th امام اور 11th امام ہیں، وہ لاسٹ 2 مجالس میں سامرہ کا ذکر ہوگا. سامرہ بھی بڑی امپورٹنٹ جگہ ہے جہاں سے یہ اوکلٹیشن بھی شروع ہوا ہے، اسمالر اوکلٹیشن اینڈ ہائر اوکلٹیشن جو ہے، غیبت صغرا غیبت کبرا وہیں سے شروع ہوئی. ایکچولی وہاں 2 امام کے روضے ہیں، قبر مبارک، اور زمانے کے امام کا جو گھر تھا جہاں آپ کی ولادت ہوئی، جہاں آپ کی برتھ ہوئی، وہ جگہ ہے. تو سامرے میں جب جاؤں گا تو میں انشاءاللہ بتاؤں گا، صرف امام نہیں ہے بلکہ امام کے ساتھ ایک صلوات پڑھے محمد والے محمد. سامرہ میں امام کے ساتھ امام کی والدہ بھی ہے اور امام کی دادی بھی ہے، وہ بھی انشاءاللہ منڈے اور ٹیوزڈے کے جو لاسٹ 2 مجالس ہیں اس میں انشاءاللہ یہ ہوگا. اور آج 7th امام ہی کا ذکر ہوگا. کل جیسے میں نے کہا تھا کہ یہ امام، آپ کا نام موسیٰ رکھا گیا تھا اور آپ کے کئی القاب ہیں، ٹائٹلز کئی ہیں، ہادی بھی بولا جاتا. سب سے مشہور لقب جو آپ کا ہے وہ کاظم ہے. کاظم کے معنی غصے کو پینا، ایک عجیب صفت ہے کہ ہر چیز آپ کے ہاتھ میں، پوری طاقت پوری قوت آپ کے ہاتھ میں، لیکن اس کے بعد اگر کوئی معاذ اللہ کوئی توہین کرے، کوئی گستاخی کرے، تو اس کے غصے کو پینا اس کو کاظم بولتے ہیں. تو آپ کا یہ موسٹ فیمس ٹائٹل ہے کاظم، امام موسیٰ کاظم ہم بولتے ہیں. آپ کا اصل نام موسیٰ ہے. اچھا، ناموں میں سلسلہ جو ہے، موسیٰ ریپیٹ نہیں کیا گیا، جعفر ریپیٹ نہیں کیا گیا، اور حسین ریپیٹ نہیں کیا گیا. 12 اماموں کے جو نام ہیں اس میں علی 4 مرتبہ ریپیٹ ہوئے، محمد 3 مرتبہ، حسن 2 مرتبہ، جعفر، موسیٰ اور حسین، یہ نام ریپیٹ نہیں ہوئے. ہمارا پہلا امام علی ہے، 4th امام علی ہے، 8th امام علی ہے اور 10th امام علی، 5th امام محمد ہے، 9th امام محمد ہے، اور ہمارے امام کا نام بھی محمد ہے، زمانے کے امام. حسن 2 امام ہیں اور 11th امام ہیں. مولا حسین کا نام اور امام موسیٰ کاظم علیہ السلام کا نام اور 6th امام کا نام ریپیٹ نہیں کیا گیا. یہ ایک سلسلہ امامت کا. تو یہ امام انتہائی خطرناک، ہر امام کا زمانہ جو ہے بالکل الگ تھا، لیکن اس 7th امام کا زمانے میں جیسے میں نے کل کہا کہ شیعہ ڈیوائڈ ہو گئی تھی 3 حصوں میں، بعض روایتوں میں 4 حصے، کل میں نے شاید 4 کہا تھا. چوتھا حصہ یہ تھا کہ لوگ نہ ان کو مان رہے تھے نہ ان کو مان رہے تھے، بالکل الگ ہو گئے تھے. तो मतलब डिविजन्स आ गए थे, तो इस डिविजन्स को इमाम ने मुस्तहकम किया, एक परचम के नीचे लाया। सातवें इमाम की ज़िंदगी बहुत ही अजीब अजीब अंदाज से आपने तबलीग की। आपके जो टीचिंग्स थे, आपके जो प्रीच कर रहे थे, जो आप अपने पैगाम को पहुंचा रहे थे, और ऐसे माहौल में कि जब शिया डिवीज़न में पहुंच गई, मुख्तलिफ मज़हब पैदा हो गए, मुख्तलिफ फ़िरक़े पैदा हो गए, मुख्तलिफ अक़ीदे पैदा हो गए, लोगों के बिलीव्स बदल गए, और ज़ालिम हारून रशीद अपने पूरे ज़ोर के साथ, उस जुल्म के साथ उसने कोशिश ये की थी कि इमाम के मानने वालों को हमेशा हमेशा के लिए ख़त्म करो। और इसलिए कल मैंने एक वाक़या शायद परसों कहा था कि जुल्म इतना हो गया था कि नाम अली को ज़मीन पे लिख के चेक कर रहा था वो कि कौन इमाम का चाहने वाला है या कौन इमाम का चाहने वाला नहीं। हारून का ज़माना ये इस्लामिक पॉइंट ऑफ व्यू से, इस्लामिक पॉइंट ऑफ व्यू से मतलब मैं अपने इस्लामिक पॉइंट ऑफ व्यू से नहीं बोल रहा, नॉर्मल जो आम मुसलमान है वो लोग ये कहते हैं कि हारून रशीद का पीरियड गोल्डन एरा था, इस्लाम का गोल्डन एरा पीरियड था, बट इट इज़ एब्सोल्युटली गलत है। वो गोल्डन एरा पीरियड नहीं था, इसलिए कि वो पीरियड जुल्म का पीरियड था। उसने अपनी पूरी ताकत को इस्तेमाल किया था, और ताकत को इस्तेमाल करके वो ये चाहता था कि इस्लाम ख़त्म हो जाए। इस्लाम मतलब उसका इस्लाम नहीं, वो तो अपने आप को रसूल का वारिस भी बोल रहा था, लेकिन अहले बैत ख़त्म हो जाए। एंड ही ट्राइड हिज बेस्ट, ही ट्राइड हिज बेस्ट। आपने सुना कल कि उसने जो पहला लेटर भेजा था गवर्नर ऑफ मदीना को, क्या भेजा था कि जो भी वारिस है छठे इमाम का उनको कत्ल कर दो। जब उसको पता चला कि छठे इमाम ने मुझे वारिस बनाया तो खामोश बढ़ गया था। तो ये स्टार्टिंग में ही ख़त्म कर देना चाह रहा था कि इमामत रही नहीं। ये तो छठे इमाम का विजन था, छठे इमाम की दुरंदेजी थी कि जिसकी वजह से ज़ाहरी तो नेचुरली इमाम इमाम होता, इमाम क़यामत तक के हालात को देखता, तो इमाम को पता था कि होने वाला क्या है। तो ये ज़माना अगर आप किताबों में पढ़े, सातवें इमाम का ज़माना, ये अजीब ज़माना कि शियत के ऊपर इतना जुल्म कि आज मैं आपको एक रिवायत पढ़ के बताता कि इसका जो गवर्नर, इसका जो कमिश्नर ऑफ पुलिस था, किसका, हारून रशीद का, उसके पास अब्दुल्ला नामी एक शख्स, इसका दोस्त, मदीने से या मक्के से आया, गौर से सुने, आया रमज़ान का ज़माना था, रमज़ान का ज़माना था, वो आया मिलने दिन के वक्त। उसने अंदर बुलवाया अपने घर में और बैठे दोनों, दोनों बैठ के लंच का टाइम, मतलब आफ्टरनून हुआ जोहर की नमाज, जोहर की नमाज के बाद ये जो मेहमान आया था इसके पास, इसने कहा, ये बैठा हुआ देख रहा कि ये कमिश्नर ऑफ पुलिस ने ग़ुलाम को हुक्म दिया और ग़ुलाम ने ला के दस्तरखान बिछाया, सोफरा बिछाया और खाना रखा, और ये खाना खाने लगा। रमज़ान का ज़माना, आफ्टरनून, दुश्मन भी थे लेकिन वो लोग ये गुनाह नहीं करते थे कि रोज़े छोड़ दो नमाज छोड़ दो। अजीब बात है, आज हम बड़े आसानी के साथ सारी चीज़ों को छोड़ते हैं, लेकिन दुश्मन है लेकिन वो नहीं छोड़ा। उसने क्या किया, इसने पूछा कि खैर तो है, रमज़ान में कैसे खाना खा रहा था, वो भी इस वक्त, क्या बीमार है? तो उसने कहा मैं बीमार नहीं हूँ। तो क्या बीमार नहीं है और तू रोज़ा नहीं रहकर इस तरह खाना खा रहा? तो उसने कहा कि ना मेरा कोई रोज़ा कबूल है, ना मेरी कोई नमाज कबूल है, ना मेरी कोई इबादत कबूल है। तो इसने पूछा कि तू ऐसे कैसे कह रहा, इतना नाउमीद क्यों है? कहा अब मेरा कोई रोज़ा एक्सेप्ट नहीं होगा, कोई नमाज एक्सेप्ट नहीं होगी, ना मैं अब नमाज पढ़ता हूँ ना मैं रोज़े रखता हूँ। पूछे लेकिन क्यों? उसने कहा कि हारून, अब सुनो, हारून का जुल्म देखो, हारून ने मुझे बुलाया एक दिन और बुला के कहा कि ए अब्दुल्ला तू ये बता तू मेरे लिए क्या कर सकता। तो इसने कहा मैं आपके लिए जान दे सकता। उसने कहा और क्या कर सकता? कहा मैं अपने बच्चों को कुर्बान कर सकता। देखो किस तरह के लोग थे उस ज़माने में, मैं बात चीज़ें तो मेम्बर से बोल नहीं रहा इसकी हरकतों का। उसने कहा कि और क्या कर सकता? कहा मैं अपने बच्चों को कुर्बान कर सकता। इसने कहा कि क्या तू कुछ और कर सकता मेरे लिए? इस कमिश्नर ऑफ पुलिस ने कहा तू हुक्म कर, जो तू बोलेगा मैं सुनूंगा। कहा तू मेरी बात मानेगा? तो कहा हाँ, आप खलीफा हैं, आपकी बात कैसे नहीं मानूंगा। उसने कहा ये तलवार लो और इस गुलाम के साथ जाओ, जो गुलाम बोले उस पर अमल करना। इसने कहा मैं गया फुलां बस्ती में गया, गौर से सुने, उस गुलाम ने घर को खोला, तीन कमरों का घर था, जैसे ही घर को खोला अंदर गया, एक रूम के दरवाजे को खोला, उसमें से 15 या 20 जवान बूढ़े यंग बच्चे बाहर आए। कहता है कि उनके चेहरों पे इतना नूर था, हथकड़ी लगी हुई, एक एक को बाहर लाता है, غلام کہتا ہے کہ ان کا ایک ایک کا گلا کاٹو, سر کاٹو, اور یہ جو کنواں ہے اس کنویں میں ان کی باڈیز کو پھینک دو. اس نے کہا میں نے کاٹنا شروع کیا, میں نے قتل کرنا شروع کیا 20 آدمی. پھر دوسرا روم کھولتا ہے, وہاں سے نکالتا ہے, یہ کہتا میں پوچھ ہی نہیں رہا کہ کون ہے, اس لیے کہ ہارون کا حکم ہے. 60 مومنین تھے. کہتا ہے آخر میں ایک بزرگ ضعیف جس کے بال بڑے ہوئے قید میں رہنے سے, چہرے پہ وہ نور, اس نے وہ بزرگ نے کہا کہ اے شخص تو ہم کو کیوں مار رہا, تجھے معلوم ہے کیا تو قیامت کے دن اللہ کے رسول کو صورت نہیں بتائے گا؟ تو اس نے کہا, اس کمشنر نے کہا کہ اللہ کے رسول سے آپ سے کیا مطلب ہے؟ تو کہا ہم ان کی اولاد ہیں, ہم اولاد فاطمہ ہیں. اور تو یہ کہتا کہ میرے ہاتھ رک گئے کہ میں نے یہ کیا کیا. تو کہا کہ تو کیا قیامت کے دن رسول کو صورت نہیں بتائے گا کہ ان کی اولاد کو تو اس طرح ذبح کرا, ہم نے کیا کیا تیرا؟ اس نے کہا ہارون کا حکم تھا. کہا ہارون نے ہم کو اتنے دن تو قید میں رکھا, اس کے بعد تو ہمیں قتل کر رہا, ابھی بھی چھوڑے. تو کہتا ہے یہ کمشنر کہتا ہے کہ غلام نے کہا, میں نے ہاتھ کو روک لیا, غلام نے کہا کہ تو نے ہارون سے وعدہ کیا ہے, میں جا کے ہارون سے تیری شکایت کروں گا. کہا میں نے اس بوڑھے کو بھی مار دیا. کہا آپ 60 اگر اولاد فاطمہ, سادات, سید زادے, مولا علی کی اولاد, اگر میں ان کو قتل کر دوں تو کیا میرا نماز اور روزہ قبول ہوگا؟ اس لیے میں نے چھوڑ دیا. یہ حالت ہے ہارون کے. آج ہم کتنا ریلیکس ہیں, کتنا بڑا کنٹریبیوشن ہے ان کا, انہی کا کنٹریبیوشن ہے جو آج شیئر بچی ہوئی ہے. ایزی مت لو, ان کا کنٹریبیوشن دیکھو خالی کہ کیسے قربانیوں کو دینا پڑا, اس کے بعد یہ شیئر یہاں تک آئی ہے. ہم خالی بیٹھ کے ریلیکس ہو کے ہم مجلس سنتے, اپنی لائف کو گزارتے, بٹ وی آر ناٹ ریئلائزنگ کہ واٹس, کہ یہ اس کے پیچھے سیکریفائز, اس کے پیچھے قربانی کیا ہے. یہ دور تھا امام موسیٰ کاظم کا. اور امام موسیٰ کاظم علیہ السلام کو 1 دفعہ نہیں 10 دفعہ جیل میں بھیجا. وہ تو آخری جیل تھی جس میں محمد ابن اسماعیل نے پیسے لے کے جا کے غیبت کی تھی, جس نے شکایت کی تھی, وہ تو آخری کمپلین تھی. ادروائز اس سے پہلے 10 دفعہ بھیجتا. اور جب محمد ابن اسماعیل نے شکایت کی, اس وقت ایک سٹریچ میں 14 سال رہے مولا, ایک ہی سٹریچ میں, اور اسی میں شہید ہوئے. اس لیے کہ محمد کو پیسے دیتے وقت امام نے یہ جملہ بولا تھا کہ اے محمد میرے بچے چھوٹے ہیں ابھی. یہ ہارون کا ظلم تھا. اس کو دوسری چیز, ہارون وہ پہلا اسلامک کنگ بولے, بادشاہ بولے, کہ جس نے 2 حرام کو حلال کیا تھا کھلم کھلا. بنی عباس کا یہ وہ ظالم حاکم ہے. میں صرف آپ کو بائیوگرافی اور امام موسیٰ کاظم علیہ السلام بتا رہا کہ کس دور میں امام نے زندگی کو گزارا. اس نے 2 حرام کو حلال کیا. آپ یقین کریں گے کون سے 2 حرام؟ گیملنگ اینڈ میوزک. گیملنگ اینڈ میوزک ہارون رشید کے زمانے میں جائز تھی, تاریخ دیکھو جا کے, کھلم کھلا وہ میوزک کرواتا تھا. اس زمانے میں میوزک بغداد میں جیسا آج پیرس ہے, جیسا آج نیو یارک ہے, کہ جہاں پہ ہر چیز میوزک کے ساتھ ہے. ان کا ریلیجن ہے, ان کو الاؤڈ ہے, کوئی بات نہیں. لیکن اسلامک حکومت میں فرسٹ ٹائم جو میوزک جائز ہوئی اور گیملنگ جائز ہوئی, وہ اس کا پیریڈ تھا. ہارون اوپن, اس نے اوپن کر دیا. بغداد ایسا شہر ہو گیا تھا کہ جہاں پہ کھلم کھلا گناہ ہو رہا. یزید میں یہ کمپیئر نہیں کرا, یزید تو یزید ہی ہے ظالم, لیکن ہارون نے 2 ایسی چیزیں کی کہ کھلم کھلا میوزک, ہر گھر سے میوزک کی آواز آتی تھی, ہر گھر سے. ہارون کے زمانے میں ہر گھر میں انسٹرومنٹس تھے. اچھا, اس زمانے کی میوزک ایسی نہیں تھی جیسے آج ٹیلیفونس میں. اتنی آسان ہے آج کی میوزک, اتنی آسان ہے کہ ٹیلیفون پہ بھی آپ میوزک لگا کے جو چاہے سن سکتے. اس زمانے میں ایسا نہیں تھا. اس زمانے میں بڑے بڑے انسٹرومنٹس ہوتے تھے, انسٹرومنٹس ہوتے, اور اس انسٹرومنٹس میں لوگ بیٹھ کے سیکھتے تھے, اور سیکھ کے پھر وہ لوگ جو ہے میوزک کا کام کرتے تھے. تو ہر گھر میں ان کا پروفیشن بن گیا تھا, ان کا پروفیشن بن گیا تھا کہ وہ بیٹھ کے میوزک کرے, میوزک کی چیزیں کرے. اور گیملنگ اوپن ہو رہی گیملنگ ایسی اوپن ہو رہی کہ بیٹھتے تھے اور گیملنگ کرتے تھے. اس لیے کہ ہارون نے اوپن کر دیا. شطرنج دوسری جتنی چیزیں, یزید نے بھی گیملنگ کی تھی. میں یزید کو کوئی یہ نہیں بول رہا کہ یزید چھوٹا تھا اور یہ بڑا تھا, نو. تو ہر ظالم اپنی جگہ پہ بالکل صحیح تھا. یزید کا ظلم تو الگ ہے, وہ تو ظالم ترین انسان تھا. لیکن اس نے, ہارون نے اوپن کی, اسلام میں جائز کر دی میوزک کو. ساتویں امام کا زمانہ, جب مولا قید میں تھے, غور سے سننا, امام قید میں تھے, پریزن میں تھے, इतनी छोटी प्रिजन कि खड़े हो तो बैठ नहीं सकते, बैठे तो खड़े नहीं रह सकते। इतनी छोटी प्रिजन में जब इमाम को कैद में रखा गया, और उसके बाद हारून क्या करता था, जेलर को, जो प्रिजन का जेलर होता चीफ जेलर, उसको हमेशा बदलते रहता था। क्यों? जिस जेलर को लाके रखता है किरदार इमाम ऐसा है कि वो इंप्रेस होकर इमाम का हो जाता था, इमाम की इबादत देखकर। ये चौथे इमाम के जमाने में भी आपको कई जगह में, नवे इमाम के जमाने में भी मिलेगा, दसवें इमाम का पीरियड में भी मिलेगा। जेलर्स आते थे, चंद दिनों में इमाम के हो जाते, दुश्मन को लाके रखता था। तो एक जेलर जो लास्ट आया, उसने इमाम की इबादतों को देखा, इमाम के अखलाक को देखा जेल में, वो इतना इंप्रेस हुआ, उसने कहा फर्जंद रसूल मैं आपके लिए एक काम कर सकता, ये जेल को देखता हूँ तो मैं रात में मुझे नींद नहीं आती, मैं आपको यहाँ से शिफ्ट करता, जो मेरे इख्तियार में, मेरे पावर में कि मैं कई जेलों में आपको भेज सकता, मेरे पावर में है। मैं ये चाहता कि आपको ये छोटी सी जेल, जब बैठ नहीं सकते, खड़े हो गए तो बैठ नहीं सकते, लेट नहीं सकते, दोस्तों मैं कितनी आसानी से बोल रहा आप सुन रहे, लेट नहीं सकते, बैठ नहीं सकते, इमेजिन करो ऐसी जेल में इमाम ने जिंदगी गुजारी है हमारे लिए, फॉर अस। आज हम इमाम के लिए क्या कर रहे हैं, व्हाट आर वी डूइंग फॉर इमाम? सिर्फ जा रहे फ्रीक्वेंट विजिट, फ्लाइंग विजिट जाते हैं, सलाम करते हैं, वी गो बैक। अब जब जाना काजमैन, उनके साथ जाओ जो एक रात, कम से कम एक रात रोके तुम्हारा को। फ्लाइंग विजिट इमाम के पास नहीं होती, ये इन इमाम का कंट्रीब्यूशन। देखो काजमैन में जाके तुम फ्लाइंग विजिट जो करके आ रहे ना, जो दुआएं कबूल नहीं हो रही, जो हाजतों को पूरा करके नहीं ला रहे, इमाम क्या बोलेगा, इतनी दूर से आया मेरे पास, सिर्फ सलाम करके चला गया, बैठ के ठहरा भी नहीं, मुझसे मुलाकात भी नहीं की। ज्यारत ऐसी नहीं होती कि जाके फ्लाइंग विजिट्स करके आना। उन लोगों के साथ जाओ कि जो रोके तुम्हारा को, एक रात तो रुको, जाके तो देखो कि ये इमाम का कंट्रीब्यूशन क्या है। तो इस जेलर ने कहा, गौर से सुनो, जेलर ने कहा कि मैं आपको मूव करता इस जेल से दूसरी जेल में, ये मेरे इख्तियार में। इमाम ने कहा ठीक है। इमाम को वो छोटी जेल से लेके उसने एक ऐसी जेल में रखा जहां इमाम बैठ सकते थे, लेट सकते थे, कमरा छोटा है, रूम छोटा है, बट थोड़ा सा रिलैक्स इतना था कि मौला लेट सकते थे, बैठ सकते थे, ये इतना छोटा था। दो दिन रहे इमाम, जस्ट टू डेज। गौर से सुनो, मैं यूथ को बोल रहा हूं यह बात, तुम्हारे लिए बहुत इंपॉर्टेंट है, बॉम्बे वालों के लिए। दो दिन रुके, तीसरे दिन इस जेलर को बुलाया इमाम ने, बुला के कहा सुनो मुझे वही जेल में भेज दे। ही वॉज शॉक्ड, उसने कहा मौला ये रूम में क्या है, ये तो यहां तो थोड़ा आपको आराम तो है, आप वो छोटे रूम में जाना चाहते, बट वाई यू वॉन्ट टू गो देयर, यहां क्या प्रॉब्लम है? आप सुनेंगे इमाम ने क्या कहा। इमाम ने कहा कि मैं वो जेल मुझे बेहतर है मेरे लिए, इसलिए कि ये जेल का जो पड़ोसी है वो रात भर और दिन भर गाने गाता है, म्यूजिक चलाता है। आप कोई ये ना समझे कि इमाम की इबादत में खलल आ सकता है। इमाम, सातवां इमाम उस अली का बेटा है कि जिसके इस्तेग़राक यानी खलूस और कंसंट्रेशन ऑफ इबादत में ये हाल था, जब पैर में इमाम अली के तीर लग गया और निकाल नहीं सक रहे थे इसलिए कि तकलीफ बहुत हो रही थी, तो अल्लाह के रसूल ने क्या कहा था कि जब अली सजदे में जाए उस वक्त तीर खींच लेना, उस वक्त तकलीफ नहीं होगी। और वही हुआ, इमाम अली जब सजदे में गए तो तीर को खींचा, नमाज के बाद अली ने पूछा था कि ये जानिमाज रंगीन क्यों है। ये वो अली का बेटा, अपने दौर का अली, कोई गलत नहीं समझे कि इमाम का कंसंट्रेशन खराब हो रहा था, लेकिन इमाम ये बताना चाह रहा कि मुझे वो छोटा रूम बेहतर है, लेकिन ये म्यूजिक की आवाज मेरे कानों में आ रही। आज हमारी रूह की गिजा म्यूजिक है, रूह की गिजा, मैं जनरल बात कर रहा। आज हम म्यूजिक को हम कोई कंडेम करते, क्या हमारी शादियों में म्यूजिक नहीं होती? क्या हम पार्टीज में नहीं जाते म्यूजिक, जहां म्यूजिक होती हम वहां प्रोटेस्ट करते कि नो आई डोंट वांट टू गो? हमारे घरों में इंडियन मूवीज नहीं चलते, हमारे बच्चों को हम रोकते जब माँ बाप बैठ के सुनेंगे तो बच्चों को क्या रोकेंगे। एक बीमारी ये ऐसी बीमारी है कि आप सातवें इमाम की अगर मैं मजलिस पढ़ूं और ये म्यूजिक का जिक्र नहीं करूं जो इमाम ने खुद जेल में रहकर दुनिया को बताया कि मुझे वो जेल बेहतर है। आप सोचो इमाम क्या बोल रहा, मुझे वो रूम बेहतर है कि जहां पे म्यूजिक की आवाज नहीं आई, लेकिन मुझे तकलीफ है वहां रहने में, लेकिन म्यूजिक की तो आवाज मेरे कानों में नहीं आ रही। और आज हमारे पास क्या है? आर वी रियलाइजिंग व्हाट आर वी डूइंग? याद रखो मैं ओपन होके बोल रहा, अभी दो दिन हूं बॉम्बे में, दो तीन दिन इंशाल्लाह। अगर तुम म्यूजिक को नहीं छोड़ोगे, मैं यूथ को बोल रहा, बड़ों को नहीं बोल रहा, इफ यू डोंट लीव दिस हैबिट, इन लोगों की जो मौत होती ना, म्यूजिक जो रेगुलर सुनते उनकी मौत क्या है? सकरात मौत में मरोगे। सकरात मौत इन लोगों को भी होती है। चार पांच चीजें बताएंगे जिससे सकरात मौत होती, उसमें एक चीज म्यूजिक भी है, जो रेगुलर म्यूजिक सुनता है। और आज हमारे हर घर में म्यूजिक, हम बड़ी आसानी से हम उसको कोई गुना, आज के दौर में 21st सेंचुरी में मैं म्यूजिक की बात करूं तो आप बोलेंगे म्यूजिक तो गुना थोड़ी है। मैंने वेस्ट में बोला है ये बात, वेस्ट में बोला है, यूरोप अमेरिका में बोलता हूं, जबकि वहां पे तो ज्यादा, आई डोंट गेट स्कैर्ड। क्यों? इसलिए कि ये वो इस्लाम की चीज है जिसको हारून रशीद ने इंप्लीमेंट किया था, हारून रशीद ने इसको जायज कर दिया था। ये और गैम्बलिंग, गैम्बलिंग ऑल्सो सो सैड के आज हमारी कम्युनिटी में गैम्बलिंग है, कितनी अफसोस की बात है। मैं यूथ को बोल रहा, बाबा प्लीज दो चीजें कभी नहीं करना, ये गैम्बलिंग जो है ये वर्स्ट बीमारी है। इबादतें सब खत्म होगी, रिस्क रुक जाएगा इफ यू डोंट स्टॉप गैम्बलिंग। ये मत बोलो कि विदाउट स्टेक हम कर रहे हैं, फन के लिए कर रहे हैं। वो काम फन के लिए भी नहीं करना जो इस्लाम ने जिसको हराम किया है, यू अंडरस्टैंड व्हाट आई मीन? वो काम फन के लिए भी नहीं करना, टाइम पास को भी नहीं करना जिसको इस्लाम ने मना किया। शैतान अपने पूरे पावर के साथ ये दो कामों में इतना इन्वॉल्व कर देगा आपको कि आप कुछ नहीं कर सकेंगे। और अगर इसमें इन्वॉल्व हो गए, सबसे पहली चीज जो तुम्हारे लिए प्रॉब्लम आने वाली है वो रिस्क की प्रॉब्लम आने वाली है। तुम्हारे रिस्क में कभी बरकत हो ही नहीं सकती। मिंबर से बोल रहा हूं, जो गैम्बलिंग करेगा, जो म्यूजिक सुनेगा, कभी बरकत नहीं हो सकती। बरकत तुम्हारे घर से ऐसा उठा ली जाती है, जिस घर से, गौर से सुनो, जिस घर से म्यूजिक की आवाज आती उस घर में रहमत के फरिश्ते नहीं आते। अगर रहमत के फरिश्ते नहीं आए तो व्हाट आर यू एक्सपेक्टिंग देन? व्हाट आर यू एक्सपेक्टिंग? क्या एक्सपेक्ट कर रहे फिर तुम? कि तुम समझ जाएगे कि अगर रहमत के फरिश्ते नहीं आए तो यू कैन सर्वाइव? दोस्तों फिरौन भी सर्वाइव करता था, नमरूद भी सर्वाइव करता था। सर्वाइवल हमारा क्राइटेरिया नहीं है, आखिरत हमारी क्राइटेरिया। मरोगे तो कभी, अगर हारून रशीद की यह सीरत पर हम अगर अमल करते रहे, इफ यू डोंट स्टॉप दिस, दो चीजें कम अज कम इस अशरे में इमाम को तोहफा दो, गिफ्ट दो। मैं दो चीजें मांग रहा आपसे, पूरे 10 दिन में अगर कोई एक लड़का या लड़की या बीमारी से हट जाए तो मेरा अशरा गुलिस्तान का कामयाब हो गया। मैं एक चीज मांग रहा आपसे, मैं अपने लिए नहीं मांग रहा, फॉर यू, तुम्हारे लिए। तुम अपने लिए अपने से आगे फ्यूचर देखो। म्यूजिक जिस जगह पे, जिस, गौर से सुनो, जिन रेस्टोरेंट्स में म्यूजिक चलती है ओपन, उन रेस्टोरेंट्स में मत जाओ। दे आर 1000 रेस्टोरेंट्स इन बॉम्बे, 1000 रेस्टोरेंट्स इन बॉम्बे। आई एम नॉट स्टॉपिंग यू टू गो टू एनी रेस्टोरेंट, आप जाइए, लेकिन उन रेस्टोरेंट्स में मत जाओ कि जहां म्यूजिक होती है, उन पार्टीज में मत जाओ जहां म्यूजिक होती है, उन जगहों पर मत जाओ जहां म्यूजिक होती है। कब तक शॉप करोगे? अगर तुम एक दफा जाओगे ना, ऐसा स्टार्ट होता अपने घरों में। उसके बाद मैं बोलूं, अपने टेलीफोन के टोन्स को चेक करो। यार मुझे अफसोस से बोल रहा, रियली सैड टू से दिस, स्टिल मैं जगह का नाम तो आप ही के शहर की बात कर रहा, बॉम्बे की बात कर रहा, अभी तक तुम्हारे टेलीफोन के टोन्स में म्यूजिक है? बोले नहीं मौलाना वो तो लग गई, हमने नहीं लगाई। अरे नहीं लगाई क्या मतलब? तुमने लगाई नहीं, लेकिन जब म्यूजिक चलने लगी तुमने कहा चलो अच्छा है यार, कुछ तो आ रही आवाज, हमने नहीं लगाई। व्हाट डू यू मीन हमने नहीं लगाई? तुम सुन रहे? और अफसोस ये कि बेटा और बेटी के टेलीफोन में जो रिंगटोन है वो म्यूजिक है, माँ भी सुन रही बाप भी सुन रहा। माँ बाप को इतनी वो नहीं है कि स्टॉप करें बेटे औलाद को कि बेटा व्हाट आर यू डूइंग चेंज द टोन, हिस्सी नहीं है, फीलिंग्स ही नहीं है, फिर ये मोहर्रम फिर ये मदरसे क्या है? मैंने टॉपिक इसलिए सुनी इमाम की, इन इमामों का जिक्र कम होता, दैट्स व्हाई आई हैव चूजन दिस ये डेट्स के गुलिस्तान में बोलूंगा। मेरी रिक्वेस्ट है, रिक्वेस्ट है, मैं इससे ज्यादा क्या बोलूं कि अगर तुम ये नहीं करोगे, इफ यू डोंट स्टॉप इट गैम्बलिंग, आईपीएल मैचेस चल रहे, थोड़ा खेल, मुझे बोले मौलाना थोड़ा खेलने में क्या है, थोड़ा और बड़ा नहीं है, गैम्बलिंग इज हराम, किसी टाइप की गैम्बलिंग हो, गैम्बलिंग इज गैम्बलिंग, कभी मत करो। मैं यूथ को बोल रहा डोंट डू इट, डोंट डू इट, इसलिए कि गैम्बलिंग की अगर आदत हो जाती तो इंसान उसका एंड कुछ नहीं है, एंड कुछ नहीं है। और एक चीज याद रखो, गैम्बलिंग के पैसों में कभी बरकत नहीं आ सकती। तुम $1,000,000 भी अगर गैम्बलिंग में अर्न करो, $1,000,000, तुम समझ ले कि $1,000,000 पूरी लाइफ मेरे लिए चलेगा? नेवर। वो पैसे में अल्लाह बरकत उठा लेता। जब पैसों में बरकत उठ जाती ना, तो मिसाल के तौर, मिसाल के तौर पे तुम 10 रुपए नॉर्मल हलाल पैसे खर्च कर रहे और हराम की दौलत तुम्हारे पास है, अपने किरदार से मेरी हुकूमत को खत्म कर सकता। ये सीखना, ये बस मेरी पूरी तकरीर का खुलासा यही था, कंक्लूजन यही था कि अपने कैरेक्टर को बढ़ाओ, अपने इल्म को बढ़ाओ। अली इब्ने यक्तीन यूं नहीं आया, बिकॉज वो लर्नर था, पढ़ा लिखा था, तो उसने पूरी हुकूमत को संभाल लिया। मैं यही तो बोलता यूथ को, यही तो बोलता यूथ को कि प्लीज ये ग्रेजुएशन करके घरों में मत बैठो, कॉल सेंटर्स की जॉब को छोड़ो, प्रोफेशनल कोर्सेज में आओ। आई वांट यू कि तुम आना आईपीएस बनो, सिविल सर्विसेज में आओ, कल बोलूंगा। उसके बाद देखो आज कितने आईएएस है हमारे पास, कितने आईएफएस है हमारे पास, कितने आईपीएस है हमारे पास, इससे शेम। इतनी बड़ी कम्युनिटी, एक आईएएस नहीं है, एक का मिसाल दे रहा मैं, होंगे 10, 12, 20, 25, लेकिन व्हाट, वेयर आर वी गोइंग, वेयर आर वी गोइंग, कितने रिसर्च स्कॉलर्स हैं हमारे पास। मैं लड़कियों को भी बोल रहा, कल 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 नवे इमाम की मजलिस में बोलूंगा, एक साल बाद पढ़े मोहम्मद वाले मोहम्मद पर, दोस्तों एक इमाम का चाहने वाला मदीने से बगदाद आया और उसने आके 4-5 साल 6 साल हो गए थे सातवें इमाम से मुलाकात नहीं हुई थी, मुसअब बिन जाफर से। इमाम की मोहब्बत में, इमाम की तड़प में मदीने से आया, आके क्या आज इतने साल हो गए मैंने इमाम की ज्यारत नहीं की। वास्ता ढूंढा कि जो जेलर तक पहुंचा, उसने कहा एक मेरी ख्वाहिश है कि एक दफ़ा मेरे इमाम की मुझे ज्यारत करा दो। उसने कहा ठीक है, रात के वक्त आना, डायरेक्ट तो तुमसे मीटिंग नहीं कराऊंगा, लेकिन जिस जेल में इमाम है वहीं से ऊपर से वेंटिलेटर है, वो वेंटिलेटर में से इमाम को नीचे 20 फीट नीचे रखा था इस जालिम ने। आप इमेजिन करो मैं कितनी आसानी से बोल रहा यह बात, 20 फीट नीचे थे, रात की अंधेरा, इस इमाम ऐसी जगह पे, पता ही नहीं चलता था कि दिन है कि रात है। वो चाहने वाला मदीने से, ऑल द वे मदीने से आया, आके उस जगह पे पहुंचा जो इमाम की जेल थी। उस जेलर ने वेंटिलेटर को ओपन किया और ओपन करके कहा कि देख तेरा इमाम यहाँ है। ये चाहने वाला कहता है कि जब मैंने नीचे देखा तो मुझे कुछ नज़र नहीं आया, एक कपड़ा नज़र आया। मैंने जेलर से कहा कि मैं इमाम की ज़्यारत करना चाहता, उसने कहा वही तो तेरा इमाम है। दोस्तों ऐसे महसूस हो रहा था जैसे एक कपड़ा पड़ा हुआ। یہ امام اتنا مظلوم امام ہے، مصعب بن جعفر اتنا مظلوم امام ہے. میں بار بار آپ سے ریکویسٹ کر رہا کہ اب کی جب زیارت کو جانا، جسٹ اسپینڈ سم ٹائم اوور دیر، اسپینڈ سم ٹائم اوور دیر، بیٹھو اس امام سے بات کرو، بات کرو، اپنے پرابلمس کو سالو کرو، یہ امام تمہارے پرابلمس کو سالو کرے گا. یہ اتنا مظلوم، 14 سال، ایک دن، دو دن، تین دن، چار دن نہیں، 14 ایئرز ایسی جیل میں گزار دیا، لیکن ہمیشہ ایک ہی زبان پہ جملہ ہوتا تھا، الحمدللہ رب العالمین، اللہ تیرا شکر ہے کہ تو نے اس قابل سمجھا. دوستو یہ ایک امام، دو ہمارے امام ایسے گزرے کہ جن کو ہتھکڑی ڈالی گئی، بیڑی ڈالی گئی، آپ سمجھ گئے یہ ایک امام ہے، اور دوسرا وہ بیمار امام، کائنات کا ایسا بیمار کہ جب حسین نے آواز استخاصہ بلند کیا تھا تو بیمار تھا، بستر سے اٹھ نہیں سک رہا تھا. یہ وہ بیمار امام ہے کہ جس نے رات بھر شام غریبہ میں اپنی پیشانی کو زمین پر رکھ کر اللہ کا شکر ادا کیا، جو کائنات کا سید الساجدین ہے، زین العابدین ہے. دوستو یہ وہ امام ہے. اس امام کی ایک مصیبت سن لو. جب یہ لوٹا ہوا قافلہ ابن زیاد کے دربار میں پہنچا، ایک گوشے میں سیدانیاں کھڑی ہوئی تھی، چوتھا امام توخ زنجیر میں گرفتار، دشت تلا میں حسین کا سر رکھا ہوا. میں نے کتنی آسانی سے بول دیا، میرے مولا حسین کا کٹا ہوا سر دشت تلا پہ تھا، اس پہ کپڑا لگا ہوا تھا. ابن زیاد نے اشارہ کیا کہ اس قیدی کو لے کر آؤ. دربار میں قیدی آیا، زنجیروں کی جھنکار، اس کو لا کے ابن زیاد کے سامنے کھڑا کیا. جب کھڑا کیا تو ابن زیاد کے ایک وزیر نے اس قیدی کو دیکھ کے بولا کہ مختار، تم اپنے امیر کو سلام نہیں کرتے. اس کا اشارہ ابن زیاد کی طرف تھا. تو مختار نے دربار میں بڑے یقین کے ساتھ کہا کہ میں، میرا امیر تو حسین ہے، میں صرف حسین کو سلام کرتا ہوں. تو ابن زیاد کی انسلٹ تھی، توہین ہوئی. تو ابن زیاد نے مختار کو دیکھ کے کہا، مختار کیا تو اپنے حسین سے ملے گا؟ مختار نے اتنے یقین کے ساتھ کہا کہ میرا حسین تیرے دربار میں کیوں آئے گا، میرا حسین تیرے دربار میں کیوں آئے گا. یہ بولنا تھا. ابن زیاد نے تشت تلا پہ سے کپڑے کو ہٹایا، مختار نے حسین کے کٹے ہوئے سر کو دیکھا، مختار نے انگڑائی لی کہ آگے بڑھ کے ابن زیاد پہ حملہ کرے. پیچھے سے چوتھے امام کی آواز آئی کہ مختار ٹھہر جا. اب جو مختار پلٹے تو دیکھا چوتھا امام توغہ زنجیر میں کھڑا ہوا ہے. اس کے بعد امام نے کہا، مختار اپنی آنکھوں کو نیچے کر، یہ زینب ہے. مولا آباد رکھے، مولا آباد رکھے، مولا آباد رکھے. اسی طرح پرسا دو، آہستہ پرسا دو. وہ بد نصیب ہے جو روتا نہیں. اسی طرح پرسا دو، اسی طرح پرسا دو. جو آنکھیں حسین کے غم میں روتی ہے وہ قیامت میں وہ نہیں روئیں گی. امام نے کہا، مختار اپنی نگاہوں کو نیچے کر، یہ زینب. اور کہا، مولا یہ کیا ہو گیا؟ کہا، مختار گھر اجڑ گیا. مولا آباد رکھے. آپ کی آوازیں بلند ہو گئی. بس دوستوں، میں نے مجلس ختم کر دی. بالکل ایام قریب سے قریب ہو رہے. کل کی مجلس شب شہادت بی بی سکینہ ہے. ایک روایت سے 20 محرم شہادت جناب سکینہ. کل انشاءاللہ حسین کی مظلوم بیٹی کا ذکر کروں گا، اور پرسوں مولا عباس کا، پھر امام حسین کا. بس آج میں مجلس میں آپ کو ایک ایسی منزل پہ لے کے جا رہا کہ اب وہاں سے قافلہ چلا کوفے سے. بس میں 2-3 منٹ میں مجلس ختم کر رہا. آپ تڑپ کے روئیں گے کہ بی بی زینب اور چوتھے امام کا کیا حال ہوا. دوستو جب یہ قافلہ جا رہا تھا تو ایک ایسی جگہ پہ پہنچا، شام کا وقت تھا. شمر نے آگے عمر صاحب سے کہا کہ عمر صاحب آگے راستہ اچھا نہیں ہے، بہتر ہے کہ ہم لوگ یہیں قیام کر لیں. تو عمر صاحب نے کہا کہ ہمارے ساتھ سر ہے، قیدی ہے، کوئی مکان ہے تو مکان میں جا کے ٹھہریں گے. شمر نے جا کے ظالم نے معلوم کروایا تو پتا چلا ایک محل ہے، خسر ہے، پیلس ہے. پوچھا کس کا ہے؟ تو کہا ایک عورت کا ہے. عمر صاحب نے کہا جا کے اس سے بات کر کہ ہم آج کی رات اس کے پاس ٹھہریں گے. شمر گیا اس محل کے مالک کے پاس, اس وہ خاتون کو بلوایا, پردے کے پیچھے وہ خاتون آئی. شمر نے کہا کہ ہم حکومت کے لوگ ہیں, یزید کے لوگ, ہمارے ساتھ سر, ہمارے ساتھ خیدی, ہم چاہتے ہیں کہ یہاں پہ تیرے گھر میں, تیرے محل میں ٹھہرے. اس نے پوچھا تمہارا نام کیا ہے, تو اس بی بی نے کہا میرا نام شیرین ہے. آپ سمجھ گئے, آپ سمجھ گئے, مولا آباد رکھے, بی بی تم کو آباد رکھے, بی بی تم کو آباد رکھے. کہا میرا نام شیرین ہے. تو اس نے کہا کہ بی بی ہمارے ساتھ قیدی ہیں, ہم رکنا چاہتے. تو شیرین نے کہا جب تک میں سروں کو دیکھوں گی نہیں اس وقت تک نہیں روکیں گی, اجازت نہیں دوں گی, پہلے سر بتاؤ کس کے. عزیز و شمر نے سب سے پہلے میرے مولا حسین کا سر دیا. شیرین نے حسین کے سر کو دیکھا, فوراً کہا یہ تو بڑا جانا پہچانا سر معلوم ہوتا, ایسا معلوم ہوتا جیسے کہیں دیکھا ہے ان کو. حسین کی مظلومیت, حسین کی غربت, حسین کی بھوک اور پیاس, بس یہ کہا کہ میں ضرور رکھوں گی. بس میں نے مجلس ختم کر دی, ایک منٹ میں مجلس ختم کر رہا. قافلہ روکا گیا, سیدانیاں گوشے میں بیٹھی, سر مبارک رکھے گئے, دشمن دور جا کر بیٹھا. اس کے بعد جب بیویوں کو بٹھا کے شیرین جا رہی تھی, تو اس وقت ہماری بیویوں میں سے ایک بیوی نے جناب رباب سے, جناب زینب سے کہا کہ بیوی یہ جو مالک ہے یہ بڑی مہربان معلوم ہوتی, اس سے کہیے کہ جب ہم یہاں ٹھہرے ہوئے ہیں تو ہمارے وارثوں کے سر ہم کو دے دے. جب سے ہمارے بچے شہید ہوئے آج تک ہم نے اپنے وارث کا ماتم نہیں کیا. شہزادی زینب نے شیرین کو بلایا, بلا کے کہا بیوی تو بڑی مہربان معلوم ہوتی, اتنی مہربانی اور کر کہ یہ جو سر رکھے ہوئے ہمارے وارثوں کے ہم کو دے دے, کہ کم از کم ہم جتنی دیر یہاں ہیں بیٹھ کے رو لیں. اس نے کہا مجھے کوئی اعتراض نہیں ہے. اس نے سب سے پہلے جناب علی اکبر کے سر کو اٹھایا. دوستو علی اکبر کا سر کا اٹھانا تھا, بیویوں میں کوہرام مچ گیا. لیلا نے ہاتھوں کو پھیلا کے کہا ارے شادی کے ارمان تھے میرے لال, تیرا لاشا آیا. اس کے بعد شیرین نے قاسم کا سر اٹھایا, کربلا کے دولے کا سر اٹھایا, سیدانیاں آگے بڑھ گئیں, ام فروا نے قاسم کو آغوش میں لے لیا. اس کے بعد شیرین نے علی اصغر کے سر کو اٹھایا. اب اندازہ لگاؤ رباب کا کیا حال ہوا ہوگا, ایک معصوم سے سر کو لے کے کہا کہ علی اصغر زندہ کیسے رہوں بیٹا, تو بھی ختم ہو گیا, جھولا بھی جل گیا, ماں کے پاس اب کوئی سہارا نہیں ہے. اس کے بعد عباس کا سر اٹھایا, بیویوں نے کہا یہ ہمارے پردے کا محافظ تھا. بس مجلس ختم کر دی. آخر میں شیرین نے مولا حسین کے سر کو اٹھایا, زینب نے آگے بڑھ کے ہاتھ پھیلایا اور کہا ہائے حسین. بس ہائے حسین کہنا تھا, شیرین رک گئی, رک کے کہنے لگی اے بی بی یہ نام لے کے نہیں رونا, یہ میرے آقا کا نام ہے, میرے مولا کا نام ہے. تو زینب نے کہا اے علی اکبر کے بابا, پھر شیرین رکی, رک کے کہا بی بی یہ نام لے کے نہیں رونا, یہ میرے آقا کے بیٹے کا نام ہے. زینب نے کہا اے عباس کے بھائی. اس وقت شیرین نے کہا اے بی بی یہ کون حسین ہے, تو زینب نے کہا شیرین یہ فاطمہ کا لال ہے, میں زینب ہوں. شیرین سر پیٹنے لگی کہ مولا آپ نے وعدہ کیا تھا لیکن ایسا وعدہ نہیں کہ سر آیا اور آپ نہیں آئے. پروردگار میری شہزادی کے مصائب کا واسطہ, ان آوازوں پہ اپنی رحمت کو نازل فرما. سب مل کے آمین بولو. یہ خاص دعا کا وقت ہے. پروردگار میری شہزادی کے مصائب کا واسطہ, ہماری یہ مجلس بی بی زہرا کی بارگاہ میں قبول ہو جائے, یہ مجلس مصب نجافر امام موسیٰ کاظم علیہ السلام کی بارگاہ میں قبول ہو جائے. پروردگار میری شہزادی کا واسطہ, یہ مجلس ہم سب کے لیے بخشش کا سہارا بن جائے, ہم سب کو کاظمین اور سارے معصومین کی زیارت نصیب. پروردگار ہمارے گناہ کبیرہ صغیرہ کو معاف کر دے. سیریا میں سیدانیوں کے روزوں کی حفاظت فرما. جنت البقیع, جنت المولا, جناب حمزہ اور اہل بیت کی خبروں پہ سایہ کر دے. شیعت کی حفاظت فرما. دشمنان عزاداری کو نیست و نابود کر دے. وارث عزا فرزند زہرا امام زمانہ کو سلامت رکھ. مولا کی سلامتی کے صدقے میں جن کے ماں باپ زندہ ہیں انہیں سلامت رکھ. بحق بیمار کربلا، بیمار مدینہ، جتنے بیمار ہیں اللہ، بالخصوص بامبے میں رضا عابد بیمار ہے، لندن میں ایک بچہ، اور جان جان بیمار ہے، اللہ ان سب کو مصعب بن جعفر کا واسطہ مکمل طور پر صحت کاملہ عطا فرمائے، اللہ جو بیماریاں ہمارے جسموں میں اس کو دور کر دے، ہر آنے والی بیماری سے بچا، پروردگار کوئی غم مت دے سوائے غم حسین کے، امام کے ظہور میں تعجیل فرما، ہم سب کو امام کے ناصروں میں شمار فرما.